नमस्कार, कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तर संवादमा हामी समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग कुराकानी गर्दछौ। आदरणीय श्रोताहरू, अहिले राजनीतिक वृत्तमा संविधान संशोधनको विषय चर्चामा रहेको छ। गत असार 17 गते नेपाली कांग्रेस र नेकपा एमाले बीच नयाँ राजनीतिक समीकरण बनाएर सरकार गठन गर्न भएको सातबुधे सहमतिको बुधामा संविधान संशोधनको विषय उल्लेख भएको थियो। खास गरी राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीको सुधार सहितका संविधानमा भएका सबल पक्षलाई यथावत राख्दै अभ्यासका क्रममा कमजोर देखिएका सवालहरूमा संविधान संशोधन गर्ने भनिँदै आइएको छ। यद्यपि अहिलेसम्म प्रमुख राजनीतिक दलहरूबीच कुन कुन विषयमा संविधान संशोधन गर्ने भन्ने बारे प्रश्न हुन सकेको छैन। दलहरूले संक्रमणकालीन न्याय सम्बन्धी कानून निर्माणको विषयलाई टुंग्याएसँगै अब संविधान संशोधनले गति लिने आकलन समेत गरिएको छ। अहिले संविधान संशोधनका विषयमा सतहमा विभिन्न किसिमका धारणाहरू समेत बाहिर आइरहेका छन्, तर त्यस्ता धारणाहरूमा एकरूपता भने पाइँदैन। आजको अन्तरसंवादमा हामी संविधान संशोधनका विषयमा भइरहेको बहस, संशोधनका लागि चर्चामा रहेका विषय र संविधानका मूलभूत विषयवस्तुमाथि केन्द्रित भएर वरिष्ठ अधिवक्ता हरिहर दाहालसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तर संवादमा।
धन्यवाद सर, नमस्कार।
अहिले राजनीतिक वृत्तमा संविधान संशोधनको विषय चर्चामा रहेको छ। यद्यपि संविधानका कुन कुन विषयमा संशोधन गर्ने भनेर ठोस रूपमा यकिन हुन सकेको छैन। मूलत निर्वाचन प्रणाली, संवैधानिक परिषद, जिल्ला समन्वय समिति लगायतका विषयहरू संशोधन हुनुपर्छ भनेर चर्चामा रहेका छन्। यो विषयलाई यहाँले कसरी हेर्नु भएको छ?
निश्चित रूपमा अब 9 वर्ष पुग्यो है संविधान जारी भएको, नेपालको संविधान जारी भएको, के अरे 72 साल औसत 3 गतेबाट 81 साल औसत 3 गतेसम्म आइपुग्दा 9 वर्ष पुगेर 10 वर्ष लागू हुनु पर्यो अब है। अब ठ्याक्कै 82 साल औसत 3 गते त 10 वर्ष पुग्छ यसको आयु। अब पुनरावलोकन गर्ने बेला चाहिँ भइसकेको छ र सुरुमै पनि वास्तवमा के छ भने जसरी यो संविधानको निर्माण भयो त्यति परिपक्व किसिमले बनेको छैन। भाषागत त्रुटिहरूको बारेमा पनि पुनरावलोकन गर्नुपर्ने छ। कतिपय कुराहरू तल र माथिका व्यवस्थाहरू हेर्दा पनि वास्तवमा के छ भने कहाँ कहाँ अन्तर विरोधहरू छन् तीहरूलाई पनि वास्तवमा के छ भने राम्रोसँग पहिलाएर विश्लेषण गरेर पुनरावलोकन गर्नुपर्ने अवस्था छ। त्यसले गर्दा अहिले नेकपा एमाले र कंग्रेसको बीचमा भएको सहमतिबाट संविधान संशोधनको एउटा तरङ्ग उठिया छ। तर उहाँहरूले पनि वास्तवमा के भने दुईटै पार्टीका नेताहरूले बोलेका कुराहरू व्यक्त गरेका विचारहरू हेर्दा पनि अब अमुक अमुक बुधामै वास्तवमा हामी सहमतिमा के अरे संशोधन गर्ने लाइनमा हामी छौँ भन्दथे। प्रष्ट रूपमा त उहाँले त्यसरी किटानी गरेर बाहिर त्यसरी सार्वजनिक गरेर देखिँदैन। उहाँहरूको बिचमा भएको सहमति हेर्दा पनि वास्तवमा के छ भने खालि संविधान संशोधनको मुद्दालाई अगाडि बढाउने कुरा चाहिँ देखिन्छ होइन, तर प्रश्नहरूमा आएको छैन। तर जहाँसम्म एउटा म संविधानको विद्यार्थी, कानुन विद्यार्थीको नाताले भन्नुपर्दा तपाईँले यो पृष्ठभूमिमा विषय प्रवेश गर्ने क्रममा धेरै कुरा राख्नु होइन, त्यसो जिल्ला समन्वय समितिको कुरा पनि उठाउनु भयो, अरू अरू कुरा पनि उठाउनु भएको छ, निर्वाचन प्रणालीको कुरा पनि कुरा उठाएको छ पनि भन्ने आएको छ होइन, विभिन्न कोणबाट विभिन्न व्यक्तिहरूले उठाएको छन्। जिल्ला समन्वय समितिको औचित्य सही छैन भने गम्भीर प्रश्नको बारेमा मैले धेरै चर्चा गर्नु पर्दैन। जिल्ला समन्वय समितिको वास्तवमा खास काम के हो भन्ने कुरा पनि वास्तवमा प्रष्ट रूपमा छैन। त्यो कुरा ठिकै पनि हो, वास्तवमा के छ भने अब नचाहिनु पर्ने निकायहरू स्थापना गरिरहेको छ भने राज्यको कोषको बेकारको दोहन मात्रै भएको छ। त्योभन्दा भन्दाखेरि त्यसको उपयोगिता छैन भने त्यो बारे पनि विचार गर्न सकिन्छ नसकिने कुरो होइन। तर मलाई चाहिँ के लागेको छ यसबारे भने यो कानुन निर्माणको सन्दर्भमा मलाई यो स्थानीय नगरपालिका स्थानीय निकायहरूलाई अथवा नगरपालिकालाई गाउँपालिकालाई पनि सम्भव नै जुन कानुन निर्माण गर्ने जुन अधिकार दियो त्यसबारेमा चाहिँ गम्भीर रूपमा पुनरावर्तन गर्नुपर्छ जस्तो मलाई लागेको छ। 753 स्थानीय सरकारहरू छन्, स्थानीय 753 स्थानीय सरकारहरूलाई पनि भने कानुन निर्माण गर्ने अधिकार दिए हाम्रो संविधान निर्माताले। अब नेपाल यो यसरी वास्तवमा के छ भने कानुन निर्माण गर्ने ठुल्ठुला सङ्घीय शासन भएका मुलुकमा पनि यो 3 तहकै सरकारलाई त्यसरी वास्तवमा कानुन निर्माण गर्ने अधिकार दिएको छैन, देखिँदैन। अब उहाँले बेला बेलामा के तर्क गर्नुहुन्छ होइन, स्विजरल्यान्डमा त सानसानो क्यान्टोनमा पनि त अधिकार दिएको छ नि त, सानसानो भाषा निकायलाई पनि अधिकार दिएको छ भनेर स्विजरल्यान्डको दृष्टान्त पेश गर्नुहुन्छ उहाँहरू। र मलाई के लागेको छ अहिले भने एउटा काठमाडौँ महानगरपालिका ललितपुर महानगरपालिकै बिचको वर्षमा काम निर्माणको प्रसङ्गमा यदि कुरा गर्ने भने ललितपुरले बनाएको कानुन र काठमाडौँ महानगरपालिकाले बनाएकै कानुनमा पनि भाषा बोजेको अन्तर विरोध देखिन्छ, कुरा बाज्या देखिन्छन्। एउटा किसिमले उसले ललितपुरका नागरिकले एक किसिमको नागरिक कानुन, अब काठमाडौँका नागरिकलाई महानगरपालिका एक किसिमको कानुन, त्यहाँ कागेश्वरी महानगरले अर्को किसिमको संकेत कानुन, उता तारकेश्वर नगरपालिका अर्को किसिमको कानुन। अब हुँदाहुँदा त संकेत भने मैले एउटा अलिकति दृष्टान्तको कुरा भने शिक्षा सम्बन्धी ऐनमा है शिक्षा सम्बन्धी ऐनमा सहकारी सम्बन्धी कुराहरूमा यति ठुलो अन्तर विरोध छ कि कुराहरू साथै छ। शिक्षा सम्बन्धी ऐनहरूमा त अहिले संविधान इजलासमा धेरै मुद्दाहरू परेका छन्। सङ्घीय शिक्षा ऐन एउटा छ, स्थानीय निकायले आफ्नो आफ्नो किसिमले ऐन बनाएको छ, र फेरि कस्तो छ भने हाम्रो भाषामा नेताहरूले त्यो सङ्घीय शिक्षा ऐन पनि बनाउन सकेका जसरी सङ्घीय निजामती सेवा ऐन बनाउन सके जस्तो अहिलेसम्म बनाएको छ नि, त्यस्तै सङ्घीय शिक्षा ऐन बनाएको छैन तर सङ्घीय शिक्षा ऐनको स्ट्रक्चरभन्दा बाहिर गएर भाषामा के छ भने विभिन्न नगरपालिकाले के अरे आफ्नो आफ्नो किसिमले भाषामा आफ्नो आफ्नो हिसाबले आफ्नो दृष्टिकोणबाट कानुन बनाएको छ भने यसरी वास्तवमा के छ भने हरेक ठाउँमा अब हरेकलाई वास्तवमा कानुन बनाउने जुन अधिकार दियौँ नि हामीले त्यो कता कता यो वास्तवमा नमिलेको छ। त्यसले गर्दा कानुन निर्माण भन्ने कुरा सङ्घीय संसद अथवा प्रादेशिक संसदलाई मात्रै दिनुपर्छ, तलको निकायले किनभने यो प्रादेशिक संसदले अथवा सङ्घीय संसदले बनाएको कानुन अनुसार वास्तवमा चल्नुपर्छ स्थानीय निकायले, अरू अधिकार दिउँ उनीहरूलाई तर कानुन निर्माण गर्ने अधिकार दिनु हुँदैन। बजेट निर्माण गर्ने अधिकार दिउँ, बजेटमा भाषामा उनीहरूलाई प्रस्तावित गर्ने अधिकार दिउँ, अरू किसिमको भाषामा विकास निर्माणका कुरालाई अधिकार दिउँ तर कानुन निर्माण गर्ने अधिकारसम्म दिँदा थिए के छ भने अब यो कसरी भाषामा मुलुकले धान्छ भाषामा यो चाहिँ विचारणीय छ। त्यसले गर्दा यसबारेमा के छ भने अब जसरी सङ्घीय संसदले त भाषा आफ्नो विजडम आफ्नो बुद्धि आफ्नो विवेक प्रयोग गरेर भाषा कानुन निर्माण गर्न सकेको छैन भने नगरपालिकाको त्यो नगरसभा महानगरपालिकाको नगरसभा अथवा गाउँपालिकाको गाउँसभाबाट तपाईँ के परिकल्पना गर्न सक्नुहुन्छ, त्यो परिपक्व कानुन कसरी बन्न सक्ला। त्यसले गर्दा यो बारेमा चाहिँ गम्भीरतापूर्वक छलफल होस् भन्ने चाहिँ मैले चाहिँ आफ्नो विचार प्रकट गर्दै आएको छु। यसबारेमा मैले वास्तवमा अलिकति मैले कतिपय मान्छे होइन दिइसकेका अधिकारले कसरी खोज्न सकेन तर वास्तवमा चाहिँ गलत ढङ्गले प्रयोग गरिरहेका छन्। त्यो गलत ढङ्गले प्रयोग गरिराखेका हुनाले पनि वास्तवमा चाहिँ यसलाई अलिक कहिलेकाहीँ नियन्त्रण गर्नुपर्छ। त्यसमा प्रादेशिक संसद अथवा सङ्घीय संसद त्योभन्दा पर्छ, अरूलाई अधिकार दिनु हुँदैन। इन्डियामा पनि त्यही छ नि, त्यो तारको स्थानीय निकायसम्म अधिकार दिएको छ र ती त प्रत्येक कि त प्रान्तीय अधिकार प्रयोग गरेका छन् कि त सङ्घीय संसदले गरेका छ। त्यहाँ पनि अमेरिकामा जाउँ त्यहाँ नै छ, ठुल्ठुलो अरूहरू पनि भाषामा सङ्घीय शासन भएको मुलुकमा त्यही छ नि। अब स्विजरल्यान्डको दृष्टान्त हरेक ठाउँमा भाषामा फिट हुन्छ भने त्यसले गर्दा यसबारेको गम्भीरतापूर्वक छलफल होस् भन्ने मलाई लाग्छ। र अर्को चाहिँ मलाई लागेको के भने हाम्रो म न्याय क्षेत्रको क्रियाशील भएको व्यक्ति भएको हुनाले यहाँलाई सुन्दै हुनुहुन्छ? हेलो
सुनिँदैछ सुनिँदैछ।
किनभने अब म बा खुकुरोमा बोलिरहेको छु कि भनेर लागेर नि, अनि त्यसले गर्दा म न्याय क्षेत्रको व्यक्ति भएको हुनाले न्याय क्षेत्रमा क्रियाशील भएको कानुन विषय भएको नाताले बारले यसबारेमा व्यापक रूपमा योभन्दा अगाडिको सम्मेलनबाट प्रश्न उठाएको छ। त्यसमा प्रश्न उठाउँदा दुई तिनवटा कुराहरूमा चाहिँ एकदम गम्भीरतापूर्वक छलफल होस् भनेको छ। न्याय परिषदको पुनर्संरचनाको बारेमा पनि बोलिएको छ। दोस्रो कुरा के भइरहेको छ भन्नुहुन्छ भने सङ्घीय संसद सङ्घीय संसद भन्न आएको छ, संवैधानिक परिषदमा प्रधान न्यायाधीशको उपस्थिति कति वास्तवमा उचित हुन्छ भन्नेमा पनि प्रश्न उठिएको छ। कारण के भन्दा सङ्घीय त्यो संवैधानिक परिषदमा प्रधान न्यायाधीश पदेना हिसाबले त्यहाँ बस्नुहुन्छ, त्यहाँ निर्णय गर्नुहुन्छ, प्रधान संवैधानिक परिषदले गरेका निर्णयहरू अदालतमा चुनौती दिन्छन् सरकारवाला पक्षले दिने नै हो किनभने त्यो संविधान परिषदमा चित्तरुबन्दी पक्षले त्यहाँ जाने नै हो। अब संवैधानिक परिषदले गरेको निर्णय उप संवैधानिक इजलासमा सुनाइ हुन्छ, संवैधानिक इजलासमा सुनाइ हुँदा के हो त संवैधानिक इजलासको चाहिँ फेरि के रहेछ प्रमुखको त अनिवार्य रूपमा प्रधान न्यायाधीश रहनुपर्ने भन्ने नेपालको संविधानको व्यवस्था छ। त्यसले गर्दा हामीले त्यो कसरी वास्तवमा के राखेका छौँ भने जसले निर्णय गरे अब त्यही व्यक्तिले नि त मुद्दाको सुनवाई गर्न उपयुक्त हुँदैन। त्यसले गर्दा कि त संवैधानिक परिषदबाट प्रधान न्यायाधीशलाई हटाउनु पर्यो या त होइन त्यो सम्भव छैन त्यसमा राजनीतिक सहमति हुन सक्दैन भने संवैधानिक इजलासको प्रमुख अनिवार्य रूपमा प्रधान न्यायाधीशै रहनुपर्छ भन्ने कुरालाई पनि हटाउनुपर्छ कि त मिल्दैन। त्यसले गर्दा कि जुनसुकै न्यायाधीश जुनसुकै पाँचजना न्यायाधीश बसेर सर्वदलमा एक्काइसजना न्यायाधीश छन् एक्काइसजना न्यायाधीशमध्ये पाँचजना न्यायाधीशहरू बसेर बसेर निर्णय गर्न सक्छन्, त्यो खालको चाहिँ व्यवस्था राख्नु पर्यो त्यो। त्यसले गर्दा सबभन्दा राम्रो चाहिँ के हो त भन्दा संवैधानिक परिषदमा नबस्दा, प्रधान न्यायाधीशले नराख्दा चाहिँ के थियो भने विवादभन्दा टाढा र त्यो सुव्यवस्थामा के थियो भने न्यायको पनि वास्तवमा के थियो भने अनुभूति जनताले गर्न सक्छन्। किनभने त्यो संविधान परिषदको निर्णयमाथि सर्वकालमै चुनौती दिने भएको हुनाले सर्वकालकै प्रधान न्यायाधीश त्यहाँ संविधान परिषदमा रहँदा त्यो राम्रो सन्देश गइराखेका छैन। त्यसले गर्दा यहाँ नमिलेको पक्ष भएकोमा यस बारेमा चाहिँ छलफल होस् भन्ने कुरा चाहिँ उहाँहरूले राखेका छ, एउटा यो कुरा। दोस्रो संविधान यो अब खास गरी न्यायाधीशको संसदीय सुनवाईको हकमा चाहिँ हामीले प्रश्न के उठाएका छौँ भने यो संसदीय सुनवाईको औचित्य अब देखिएन, त्यसको प्रभावकारिता स्थापित हुन सकेन। किन हामी धेरै वर्षदेखि 15-16 वर्ष त भयो नि यो हामीले, किन अन्तरिम संविधान लागू हुँदादेखि नै संसदीय सुनवाईको व्यवस्था राखिएको थियो। त्यसले गर्दा यो यसको प्रयोग त हामीले अहिले नेपालको संविधान आइकेर मात्रै भएको होइन, संसदीय सुनवाईको प्रयोग भनेको 2064 सालदेखि भइरहेको छ। 64 सालमा जब चाहिँ यसो नेपालको अन्तरिम संविधानमा संशोधन भयो, संशोधन भएपछि संसदीय सुनवाईको व्यवस्था राखियो। राखिसकेपछि त्योभन्दा यता अहिले 16-17 वर्षको समयावधिमा अब यसको प्रयोग कसरी भएको छ भन्दा खालि कतिपय अवस्थामा खालि दुईजना व्यक्तिहरू कोही कोही अस्वीकृत भएका होला होइन, त्यसमा दीपक राज जोशी एकजना देखि हुन्छ, अनि अस्ति भर्खरै कृष्णमान प्रधान अलिकति अस्वीकृत भएको देखियो, नभएदेखि प्राय सबै अनुमोदनै हुने हुन्। अब त्योभन्दा पनि हामीलाई चाहिँ के लागेको खास न्यायाधीशको हकमा चाहिँ भने त्यो संसदीय सुनवाईमा जाने बित्तिकै न्यायाधीश चाहिँ राजनीतिक दलको नेताको मुख ताक्नुपर्ने अवस्था सिर्जना गरे अहिले, र त्यसले गर्दा न्यायाधीशमा जसरी निर्भीकता निष्पक्षता हुनुपर्ने त्यो हुनु सकेन। त्यसले गर्दा कतै हामीले नेताहरूको चाकडी गर्ने पात्रको रूपमा पनि न्यायाधीशलाई विकसित गरिराखेका छौँ, जस्तो हामीलाई अनुभूति हुन थालेछ।
हुन्छ, हामीसँग अरू पनि विषय भएकाले यो विषयमा यति नै गरौँ।
जस्तो यस विषयमा के छ भने पनि गम्भीरतापूर्वक छलफल होस् भने हामीले चाहिँ बारको तर्फबाट आवाज उठाएको छ। त्यसमा म पनि वास्तवमा भने त्यो भनाइसँग त्यो विचारसँग एउटा बारको वास्तवमा पनि एउटा सक्रिय जानु विषय भएको नाताले म पनि यो कुरा फेरि दोहोऱ्याउन चाहन्छु।
संविधान संशोधनको अब चर्चाको केन्द्रमा त निर्वाचन प्रणाली रहेको छ, निर्वाचन प्रणाली सुधार गरी राजनीतिक स्थायित्वको विषय चर्चामा रहेको छ, तर निर्वाचन प्रणालीमा कुन कुन विषय के कसरी सुधार गर्ने भनेर दलहरूले यकिन गर्न सकेका छैनन्। यहाँको बुझाइमा निर्वाचन प्रणालीमा गरिनुपर्ने सुधार चाहिँ के हो, अलि सठिक ढंगले भनिदिनुहोस् न।
निर्वाचन प्रणालीको बारेमा राख्दा मलाई समानुपातिको सीट संख्या घटाउनुपर्छ। समानुपातिक सिट जति हामी समानुपातिक सिट संख्याले गर्दा के भने हङ पार्लियामेन्ट भयो बेला बेला, त्यसले गर्दा स्थिर सरकार भइरहेको छैन। त्यसले गर्दा समानुपातिको सिट प्रत्यक्ष निर्वाचनबाट आउने सिटको संख्या बढाइनुपर्छ र समानुपातिक सिटको संख्या घटाइनुपर्छ प्रदेश सभामा। अझ म त के भन्छु भने प्रदेश सभामा त पुरै प्रत्यक्ष निर्वाचित व्यक्तिहरू मात्रै रहने व्यवस्था गर्नुपर्छ, समानुपातिक कुराहरू सबै राष्ट्रिय सभामा राखौँ। त्यसले गर्दा सरकार निर्माणको प्रसङ्गमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट आउने प्रतिनिधिबाट मात्रै गयो भने यति साह्रो भएसम्म के थियो भने व्यक्ति हुँदैन। त्यसले गर्दा अहिले त कस्तो भइदियो भने हरेक राजनीतिक पार्टीले अलिअलि भाषामा सिट ल्याउने अनि समानपद सिट सङ्ख्याबाट आइसकेपछि जो पनि भाषामा के जाने पावर सेन्टरबाट बस्ने यो भएन। त्यसले गर्दा स्थिर सरकार र स्थायित्व हुने सरकारको स्थायित्वको लागि पनि भाषा निर्वाचन प्रणाली चाहिँ प्रत्यक्ष निर्वाचन प्रणाली बाट निर्वाचित हुने प्रतिनिधिको संख्या चाहिँ हामीले बढाउनुपर्छ। यदि प्रदेश सभामा पनि समानुपातिको सिटै संख्या त्यहाँ होइन नगर राख्नुपर्छ भन्यो भने त्यहाँ सिट संख्या घटाएर जसमा अहिले 275 जना छन् नि, 165 जना निर्वाचनबाट आउने, 110 जना चाहिँ समानुपाती, त्यसले गर्दा अब 165लाई बढाउनुपर्छ र समानुपातिकलाई घटाउनुपर्छ मेरो अथवा दोस्रो विकल्प के हुनसक्छ भने प्रदेश सभामा पुरै समानुपातिक सिट संख्या चाहिँ घटाइदिने। त्यो सबै लगेर कहाँ राख्ने त भन्दा टोटल समानुपातिक प्रतिनिधित्व भन्ने कुरा चाहिँ राष्ट्रिय सभामा मात्रै राख्ने, राष्ट्रिय सभामा 10-20 सिट बाँ त्यसैले, तर सरकार निर्माणको प्रसङ्गमा प्रतिनिधि सभालाई पावरफुल बनाउनुपर्छ। त्यसको लागि प्रत्यक्ष निर्वाचन प्रणाली गऱ्यो भने यति साह्रो यो पावर बार्गेनिङ पनि हुँदैन, यहाँ पावर बार्गेनिङ पनि भइरहेको छैन, पावर बार्गेनिङको कारणबाट सरकारी स्थायित्व भइरहेको छैन। त्यसले गर्दा हरेकले भाषण दियो भने त्यसले गर्दा अर्को चाहिँ सरकारी स्थायित्व पनि हुन्थ्यो भन्ने लाग्छ मलाई
हुन्छ. हामी कुराकानीकै क्रममा रहेका छौं आदरणीय श्रोताहरू. आजको अन्तर सम्वादमा हामी संविधान संशोधनका विषयमा भइरहेको बहस, संशोधनका लागि चर्चामा रहेका विषय र संविधानका मूलभूत विषयवस्तुमाथि केन्द्रित भएर वरिष्ठ अधिवक्ता हरिहर दाहालसँग कुराकानी गरिरहेका छौं. हुन्छ, कुराकानीको क्रमलाई अगाडि बढ़ाउ. जस्तो नेपालको संविधानको भाग 27 रहेका अन्य आयोगहरू भित्रका 7 संवैधानिक आयोगबारे त 10 पुनरावलोकन गर्ने भन्ने व्यवस्था रहेको छ. संविधान संशोधनको यो चर्चासँगै ती आयोगहरूको आवश्यकता र औचित्यका आधारमा पुनरावलोकन गर्ने बेला पनि त भयो होला नि. अब
निश्चित रूपमा त्यसले गर्दा त्यो आयोगहरूले वास्तवमा के गर्नु, अहिलेसम्म गरेका कामहरू, उनीहरूले गरेका गतिविधिहरूको पनि सीमा अवलोकन गर्नुपर्छ र आयोगहरू जसको औचित्य स्थापित हुन सकेको छैन ती आयोगहरूलाई राखिराख्नुपर्छ भन्ने पनि छैन. त्यसले गर्दा के भने अब जुन तरिकाले वास्तवमा के भने आयोगको परिपालन गरियो, कतिपय आयोगहरू त वास्तव एकअर्काको डुप्लिकेसन पनि छ. हेर्नुहोस् है, त्यो एकअर्काको डुप्लिकेसन पनि जस्तो देखिन्छ. त्यसले गर्दा अब दुई तिनवटा जस्तो समावेशी आयोग भनेको छ, उता मुस्लिम आयोग भनेको छ, उता मधेसी आयोग भनेको छ. हेर्नुहोस् है, समावेशी आयोगको के त भन्दा समावेशी आयोगको वास्तवमा जरुरी छ कि छैन भन्ने कुरा पनि हेर्नु पऱ्यो नि. उता मधेसी र मुस्लिम पनि एक ठाउँमा राख्नु छैन नि. त्यसले गर्दा त्यो आयोग धेरैवटा आयोग बनाउने जुन कामहरू भयो नि त्यो कता कता मलाई वास्तवमा के जानु मिलाएको जस्तो लाग्दैन. त्यसले गर्दा खालि के हो त भन्दा मान्छेलाई, विभिन्न मान्छेलाई थामको लाउने, विभिन्न मान्छेलाई अवसर दिने ठाउँ हुन सक्ला आयोगहरू बनाएर त्यो भन्नु पर्छ आयोगको औचित्य हुँदैन भन्ने लाग्छ मलाई.
संशोधनका विषयहरूमा थ्रेस होल्डको प्रतिशत बढ़ाउने, थ्रेस होल्ड नकटाएका दलहरूका सांसदहरूलाई व्हीप नलाग्ने व्यवस्था कायम गर्नुपर्ने लगायतका धारणाहरू पनि अहिले बाहिर सार्वजनिक भइरहेका छन्. कतिपयले फेरि लोकतन्त्रको सुन्दर पक्ष नै सहभागिता हो, दलको स्थापना गरी राजनीतिमा भाग लिन पाउने अधिकारलाई कटौती गर्न हुँदैन पनि भनेर भनिरहेका छन्. यसरी थ्रेस होल्ड बढ़ाउँदा केही ठूला दल मात्र अस्तित्वमा रहने र साना दल पाखा लाग्ने स्थिति आउने कुरामा पनि कतिपयले प्रश्न गरिरहेका छन्. अब 3% थ्रेस होल्ड त विद्यमान कानूनमा नै रहेको छ, यो विषयलाई यहाँले कसरी हेर्नु भएको छ?
थ्रेस होल्डमा चाहिँ पुनरावलोकन गर्नुपर्छ जस्तो लाग्दैन. हेर्नुहोस् है, त्यसो गर्दा के भने अब सानो पार्टीले अब यसो फक्रिने मौका, सानो पार्टीले यसो आफ्नो प्रभाव जमाउने मौका नपाउन सक्छन्. त्यो कुरा ठिकै हो लाग्छ मलाई. त्यसले गर्दा होइन, उनीहरूका एजेन्डा, उनीहरूका आदर्श, उनीहरूका नीति र सिद्धान्तले जनतालाई आकर्षण गर्छन् भने राष्ट्रिय पार्टीको रूपमा 3% ल्यायो भने कमसम उनीहरूले राष्ट्रिय पार्टीको रूपमा गर्न सक्छन्. तर 5% 6% हामीले त्यहाँ राख्यौँ भने अन्त के हुन्छ भने त्यही एउटा 3% ल्याउने चाहिँ 5% जहाँ त नपुग्ला, त राष्ट्रिय पार्टी नहोला. राष्ट्रिय पार्टी नआउने बित्तिकै त्यसका केही पक्षहरू छन् जसले संसदमा प्रतिनिधित्व गर्ने सवालमा होइन त्यहाँ अलिकति प्रश्न उठ्न सक्छ होइन. त्यो त्यसले गर्दा 3% त नबढाउँ जस्तो लाग्छ मलाई. त्यो 3% हामीले पहिले पनि त्यो प्र्याक्टिस गरेका छौँ जस्तो लाक्छ. नेपालको नेपाल राजा रालीको समय 2047 हुँदा पनि 3% थियो कि 5% त ठ्याक्कैले मलाई सम्झना भएन. अब तर यो कसै कसैले 5% कसैले 6% त्योभन्दा बढाउनु पर्छ भनेर भन्ने जुन तर्कहरू गरिरहेका छन् त्यो त तर्क त्यति उचित पनि हुँदैन. त्यसले गर्दा साना पार्टीलाई ठुला पार्टीले आफ्नो प्रभुत्व राख्न खोजिया भन्ने खालको तर्क गर्ने ठाउँ चाहिँ नदिउँ मलाई लाग्छ.
संविधानमा लेखिएका कतिपय विषयहरू अझै पनि पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेका छैनन्। यही अवस्थामा अहिले नै संविधान संशोधनको विषय अलि छिटो भयो कि भन्नेहरू पनि छन्। जस्तो संविधानले प्रत्येक नागरिकलाई मौलिक हकको व्यवस्था गरेको छ, तर मौलिक हक कार्यान्वयनको वर्तमान स्थिति हेर्ने हो भने अपेक्षित रूपमा कार्यान्वयनमा ती मौलिक हकहरू जान सकिरहेका छैनन्। कतिपय अवस्थामा त कानून नियमावली नै बन्न सकिरहेको छैन भनेर पनि टीका टिप्पणी भइरहेको छ। आम जनताका तहबाट पनि ती गुनासोहरू सुनिन आएका छन्। यस्तै संक्रमणकालीन व्यवस्थाभित्रका कतिपय विषयहरूले त अझै पूर्णता पाउनै सकेका छैनन्। जस्तो अब प्रहरी समायोजनकै विषय पनि रहेको छ। यस्ता विषयहरूको सन्दर्भमा जे जस्तो अन्यल रहेको छ र सँगै संविधान संशोधनको चर्चा पनि रहेको छ, यसलाई यहाँले कसरी हेर्नु भएको छ?
अब तपाईँले भन्नुभएको कुरा ठिक हो, अब यो अस्तिदेखि नै चर्चा भइरहेको छ. वास्तवमा संविधान आइसकेपछि संविधान बमोजिम बनाउनु पर्ने कानुनहरू कति बन्नुपर्ने थियो भनेर लामो एउटा डिस्ट्रिक्ट जो पुरा अखबारमा आएको छ नि, तपाईँले त्यो पनि याद गर्नुभयो होला. धेरै छन्। वास्तवमा यो फेरि अझ तपाईँलाई एउटा अझै भनौँ, अब यसै पालिको भनौँ न 79 सालमा चुनाव भयो, 79 सालदेखि अहिले 79 साल मङ्सिरदेखि यता 81 साल मङ्सिरमा 2 वर्ष पुग्छ यो पार्लियामेन्टको आयु है। 81 साल मङ्सिरमा चुनाव भयो जस्तो लाग्छ मलाई, त्यसले गर्दा 2 वर्ष पूर्ण लाग्यो यो यसो अवधि भनौँ न। अब यो 2 वर्ष अवधिमा कतिवटा कानुन बनायो भने राम्रो पक्ष छैन हेर्नुहोस् है। त्यसले गर्दा उता त्योभन्दा अगाडिको 74 सालमा पार्लियामेन्ट आयो, पार्लियो 74 सालदेखि लिएर वास्तवमा के भने 79 सालसम्म 5 वर्ष पिरियडमा कति कानुन बन्यो भन्यो भने त्यो पनि उत्साहजनक छैन। त्यसले गर्दा मौलिक हकको बारेमा त पुनरावलोकन गर्नुपर्ने अवस्था छैन, खालि मौलिकको कार्यान्वयन गर्ने गतिमा जसरी कानुन निर्माण गर्नुपर्ने त्यो मात्रै अवस्था हो। त्यसलाई चाहिँ मौलिक हकको सन्दर्भमा चाहिँ पुनरावलोकन गर्नुपर्ने संविधानको देख्दिनँ म। त्यसलाई चाहिँ कानुन बमोजिम कानुन बन्नुपर्ने कुरा पनि नभनेको हो, त्यो चाहिँ कार्यान्वयनको दिशामा चाहिँ के छ भने गतिरोध उत्पन्न भएको हो। कार्यान्वयनको दिशा जसरी प्रभावकारी हुनुपर्ने त्यो भन्नु नसकेको, त्यसले गर्दा मौलिक हकको बारेमा पुनरावलोकन गर्नुपर्छ कि भनेर कतिपय मान्छेहरू भन्छन्। मौलिक हकको बारेमा त हेर्नुहोस् यथेष्ट अधिकार हामीले संविधानमा राख्यौँ, तर त्यो अधिकारलाई कार्यान्वयन गर्ने क्रममा चाहिँ जसरी जसरी कानुन बन्नु पर्ने त्यो कानुन चाहिँ बन्न सकेन भन्ने चाहिँ कुरा हो क्या। त्यसको अभाव चाहिँ त्यो हो जस्तो लाग्छ मलाई चाहिँ। त्यसले गर्दा त्यतापट्टि जानु पर्दैन अब जहाँसम्म अहिले प्रश्न के हो त भन्दा निजामती सेवाकै कुरा गरौँ न। अब प्रदेशहरूले कतिपय प्रदेशहरूले निजामती सेवा ऐन बनाइसके, कतिले बनाउन बाँकी छ, कतिले चाहिँ निजामती सेवा ऐन सङ्घीय निजामती सेवा ऐनकै आधारमा आफ्नो नियमावली के बनाएर उनीहरूले गरेका छन्। कतिपयले चाहिँ प्रदेश निजामती सेवा ऐन भनेर छुट्टी छुट्टी बनाए, जस्तो मध्य प्रदेशले सबभन्दा पहिले निजामती सेवा ऐन बनाएर, तर मधेस प्रदेशले बनाएको निजामती सेवा ऐन र सङ्घीय निजामती सेवा ऐनको बिचमा पनि कतिपय कुराहरू तालमेल छैन। अब सबभन्दा गाह्रो कहाँनिर परेको, सबभन्दा अप्ठ्यारो कहाँनिर त भन्दा अब 2072 सालमा संविधान आइसकेपछि आज 81 सालको बिचमा पनि वास्तवमा सङ्घीय निजामती सेवा ऐन आउन सकेन। पटक पटक पार्लियामेन्टमा विधेयक पुग्छ, विधेयकमा सहमति हुँदैन अनि त्यही अनुसार वास्तवमा अड्केर बसिरहेछ। त्यसले गर्दा अब सडक कर्मचारी समायोजन भए 2075 सालको कर्मचारी समायोजन ऐन आयो, त्यो अनुसार सङ्घीय सङ्घबाट सङ्घका कर्मचारी स्थानीय तहमा पनि समायोजन भए, सङ्घका कर्मचारी प्रदेशमा पनि समायोजन भए, त त्यो समायोजन गरिएका कर्मचारीहरूलाई जसरी बन्दोबस्त जसरी गरिनु पर्थ्यो, अब अहिलेसम्म वास्तवमा बन्दोबस्त भएको छैन। ती मान्छेहरू त्यसै वास्तवमा के भने कतिपय कति अनिश्चितता बोध गर्छन् भने हामी कहाँ मुद्दा गरिदिनु पर्यो भनेर आउँछन्। अब कतिलाई कतिको मुद्दा गरेर पनि साध्य भन्नुहोस् न, मान्छेलाई पनि खर्चको भार पनि उत्तिकै पर्छ, मुद्दामा दौड्नु पर्यो। त्यसले गर्दा अहिले पनि भाषामा के छ भने मान्छेलाई सन्तोषजनक ढङ्गले भाषा समायोजनको गतिलाई पनि राम्रोसँग अगाडि बढाउन सकेको छैन सरकारले। त्यो सबै कुरा के हो त भन्दा संविधानकै भाषा कार्यान्वयनको कुरा हो। त्यसले गर्दा कार्यान्वयनमा गतिरोध छ त्यहाँनिर चाहिँ। तपाईँले भन्नुभयो प्रहरी, अब प्रदेशलाई पनि प्रहरी चाहियो, हुँदा हुँदा नगरले चाहिँ प्रहरी बनाएर राखिरहेको छ भने प्रदेशले प्रहरी राख्नु त स्वाभाविक भइहाल्यो। अब त्यो प्रहरी समायोजनको कुरालाई पनि जस्तो अहिले भनौँ न,
हुन्छ हामी कार्यक्रमको अन्तिममा आइसकेका छौँ।
भर्खर अहिले वास्तवमा के छ भने सङ्घबाट भनौँ न सङ्घीय सरकारले सशस्त्र प्रहरी र नेपाल प्रहरीको बारेमा चाहिँ नयाँ ऐन बनाउने भनेर प्रस्ताव गर्दैछ, सुन्नु पनि भएको होला। तर त्यो कुरा गर्नुपर्ने थियो पहिले, तर ढिला गरिरहेछ। त्यसले गर्दा पनि वास्तवमा के छ भने सबै कुरा संविधानसँग सम्बन्धित छैन, तर संविधानको कार्यान्वयनसँग सम्बन्धित छ कतिपय कुराहरू चाहिँ भन्ने कुरा चाहिँ लाग्छ। संविधानसँग सम्बन्धित कुरामा चाहिँ हामीले गर्ने हो भने चाहिँ बेसिकली न्यायपालिकाको क्षेत्रमा र संविधान परिषदको पुनर्संरचना र निर्वाचन प्रणाली र म त भन्छु मेरो आफ्नो अन्तर्गत मैले त्यो राखेको सुझाव के त भन्दा स्थानीय तहलाई दिएको जुन कानुन निर्माण गर्ने अधिकारको बारेमा चाहिँ पुनरावलोकन गर्नुपर्छ।
हुन्छ, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
हस् धन्यवाद सर।
आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले संविधान संशोधनका विषयमा भइरहेको बहस, संशोधनका लागि चर्चामा रहेका विषय र संविधानका मूलभूत विषयवस्तुमाथि केन्द्रित भएर वरिष्ठ अधिवक्ता हरिहर दाहालसँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने उत्तम पाण्डेलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।